دین امیر اہل سنت، تو صدا رہے سلامت، تو صدا رہے سلامت، تجھ پر ہو رب کی رحمت.
الحمد للہ رب العالمین، والصلاة والسلام على سيد الأنبياء والمرسلين، أما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. شفیع روز شمار جناب احمد مختار صلی اللہ تعالی علیہ وآلہ وسلم کا ارشاد نور بار ہے، تم اپنی مجلسوں کو مجھ پر درود پاک پڑھ کر آراستہ کرو، کیونکہ تمہارا درود پاک پڑھنا بروز قیامت تمہارے لیے نور ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم. صلاة وسلاما علیک یا سیدی یا مکی یا مدنی یا عربی یا قرشی یا ہاشمی یا مطلبی یا رسول اللہ. حضرت سیدنا حارثہ بن نعمان رضی اللہ تعالی عنہ سے مروی ہے کہ نور کے پیکر تمام نبیوں کے سرور صلی اللہ تعالی علیہ وآلہ وسلم نے فرمایا، میری امت میں تین چیزیں لازمن رہیں گی، بد فالی یعنی بد شگونی، حسد اور بدگمانی. ایک صحابی رضی اللہ تعالی عنہ نے عرض کی، یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم، جس شخص میں یہ تین خصلتیں ہوں وہ ان کا کس طرح تدارک کرے، یعنی ان کی کس طرح تلافی کرے؟ ارشاد فرمایا، جب تم حسد میں مبتلا ہو جاؤ تو اللہ تعالی سے استغفار کرو، اور جب تم بدگمانی میں مبتلا ہو جاؤ تو اس پر جمے نہ رہو، اور جب تم بد فالی نکالو تو اس کام کو کر گزرو. اچھا، پہلے تو ہم لیتے ہیں بد فالی یعنی بد شگونی، چونکہ ہمیں اس سے بچنا بھی ہے نا، بد شگونی سے ہی بچنا ہے، حسد سے ہی بچنا ہے، اور بدگمانی سے ہی بچنا ہے. تو ہم بچیں گے اس وقت کہ جب ہمیں ان کے بارے میں معلومات حاصل ہوگی. تو بد شگونی یہ کیا ہے؟ دراصل بد شگونی جو ہے نا، یہ انسان کے لیے دینی اور دنیاوی دونوں لحاظ سے جو ہے نا، دونوں اعتبار سے یہ خطرناک ہے. اور بد شگونی جو ہے وہ انسان کو وسوسوں کے دلدل میں اتار دیتی ہے، یہاں تک کہ انسان جو ہے وہ ہر چھوٹی بڑی چیز سے ڈرتا بھی ہے. شگون کا معنی جو ہے وہ فال لینا، یعنی کسی چیز، کسی شخص، عمل، آواز یا وقت کو اپنے حق میں اچھا یا برا سمجھنا، یہ جو فال لینا کہلاتا ہے. اور اس کی بنیادی طور پر جو دو قسمیں، ایک تو ہے برا شگون لینا اور دوسرا ہے اچھا شگون لینا. علامہ محمد بن احمد انصاری رحمت اللہ تعالی علیہ تفسیر قرطبی میں نقل فرماتے ہیں، اچھا شگون یہ ہے کہ جس کام کا ارادہ کیا ہو اس کے بارے میں کوئی کلام سن کر دلیل پکڑنا، یہ اس وقت ہے جب کلام اچھا ہو، اگر برا ہو تو بد شگونی ہے. اور شریعت نے اس بات کا حکم دیا ہے کہ انسان اچھا شگون لے کر خوش ہو اور اپنا کام خوشی خوشی پائے تکمیل تک پہنچائے، اور جب برا کلام سنے تو اس کی طرف توجہ نہ کرے اور نہ ہی اس کے سبب اپنے کام سے رکے. اور اچھے شگون کی مثال یہ ہے کہ جیسے کسی کام کو جا رہے ہوں اور کسی نے پکارا، یا رشید یعنی اے ہدایت یافتہ، یا سعید اے سعادت مند، یا اے نیک بخت. تو ہم نے خیال کیا کہ ہم نے اچھا نام سنا تو انشاءاللہ عزوجل کامیابی ہوگی، یا کسی بزرگ کی زیارت ہو گئی اور اسے اپنے حق میں بہتر سمجھا کہ اب انشاءاللہ عزوجل ہمیں اپنے مقصد میں کامیابی ملے گی، تو یہ بہتر ہے، اس میں کوئی حرج نہیں. جبکہ بدشگونی کیا ہے کہ ایک شخص سفر کے ارادے سے گھر سے نکلا لیکن اس کے راستے میں یعنی آگے سے کالی بلی گزر گئی. اب اس نے ذہن بنا لیا کہ بھائی یہ کالی بلی گزر گئی نا تو اب میرے لیے مصیبت ہی مصیبت ہے، کہ اب میں اگر سفر کروں گا تو نقصان اٹھاؤں گا، اب اگر کاروباری سفر ہے تو مجھے مالی طور پہ نقصان ہوگا، یا کسی کام سے جا رہا ہوں تو میرا حادثہ ہو جائے گا. لہذا اس نے جو نا یہ بدشگونی لی اور اس نے اس وجہ سے اپنا کام ترک کر دیا، یعنی اس سفر پہ جانا جو اس نے ترک کر دیا اور واپس گھر لوٹ گیا، تو اسے کہتے ہیں بدشگونی اور یہ اسلام میں منع ہے. تو لہذا ہم سب کو چاہیے کہ ہم بدشگونی سے بچیں. اللہ تبارک و تعالی سے دعا ہے کہ ہمیں بدشگونی سے بچائے. جو دوسری خصلت تھی حسد، حسد کے مہلکات میں سے، کیونکہ حسد جو ہے مہلک بیماری ہے، تو اس کا جاننا جو وہ فرائض میں سے ہے، جو اس کے بارے میں بھی علم حاصل ہونا ضروری ہے، فرض ہے. جس طرح غیبت کا علم حاصل ہونا فرض ہے، اس طرح حسد کا علم بھی حاصل ہونا فرض ہے. مدینہ کے سلطان رحمت عالم یان سرور ذیشان صلی اللہ تعالی علیہ وآلہ وسلم نے فرمایا آپس میں حسد نہ کرو، آپس میں بغض و عداوت نہ رکھو، پیٹھ پیچھے ایک دوسرے کی برائی بیان نہ کرو، اور اے اللہ عزوجل کے بندو بھائی بھائی ہو کر رہو. مفسر شہیر حکیم الامت حضرت مفتی احمد یار خان علیہ رحمت الحنان اس حدیث پاک کے تحت فرماتے ہیں، یعنی بدگمانی، حسد، بغض وغیرہ وہ چیزیں ہیں جن سے محبت ٹوٹتی ہے اور اسلامی بھائی چارہ محبت چاہتا ہے، لہذا یہ عیوب چھوڑو تاکہ بھائی بھائی بن جاؤ. اب آئیے حسد کی تعریف کیا ہے، یعنی حسد کسے کہتے ہیں. کسی کی بھی دینی یا دنیاوی نعمت کا زوال چاہنا، یعنی یہ تمنا کرنا کہ زید کے پاس جو دینی نعمت ہے یا دنیاوی نعمت ہے اس کا زوال چاہنا، یعنی یہ نعمت اس سے چھن جائے، یا یہ خواہش کرنا کہ فلاں کو یہ نعمت یعنی زید کو یہ نعمت نہ ملے، تو یہ جو ہے نا یہ چاہنا یہ حسد کہلاتا ہے، اور جو یہ چاہے اسے حاسد کہتے ہیں، یعنی حسد کرنے والا. اور یہ بھی یاد رہے کہ ہر حسد ایک جیسا نہیں ہے بلکہ اس کی چار قسمیں ہیں. حسد کی کتنی قسمیں ہیں؟ اور ہر ایک کا الگ الگ شرعی حکم ہے. لہذا جب بھی دل میں کسی کی نعمت چھن جانے کی خواہش پیدا ہو تو خوب اچھی طرح غور کر لیجئے کہ یہ خواہش حسد کی کون سی قسم کے تحت آتی ہے. ان اقسام کی وضاحت کرتے ہوئے مفسر شہیر حکیم الامت حضرت مفتی احمد یار خان علیہ رحمت اللہ الحنان تفسیر نعیمی میں فرماتے ہیں کہ حسد کے چار درجے ہیں. پہلا یہ ہے کہ حاسد دوسروں کی نعمت کا زوال چاہے، یعنی اسے چھن جانا چاہے کہ یہ نعمت چھن جائے اس سے، خواہ اسے ملے یا نہ ملے مگر اس کے پاس سے جاتی رہے. اس قسم کا حسد مسلمانوں پر گناہ کبیرہ ہے، اور کافر و فاسق کے حق میں جائز، یعنی کافر یا فاسق سے یہ تمنا کرنا، اس کے حوالے سے تمنا کرنا کہ یہ جو نعمت اس کے پاس ہے یہ چھن جائے، تو یہ جائز ہے. حسد کا دوسرا درجہ یہ ہے کہ حاسد دوسرے کی نعمت خود لینا چاہے کہ فلاں کا باغ یا اس کی جائیداد میرے پاس آ جائے، یا اس کی ریاست کا میں مالک بنوں، یہ حسد بھی مسلمانوں کے حق میں حرام ہے. تیسرا درجہ، حاسد اس نعمت کے حاصل کرنے سے خود تو عاجز ہے، اس لیے آرزو کرتا ہے کہ دوسروں کے پاس بھی نہ رہے تاکہ وہ مجھ سے بڑھ نہ جائیں، یہ بھی منع ہے. یعنی جیسے کسی کے پاس کوئی عالی شان گاڑی ہے، اب وہ شخص چاہتا ہے، اب چونکہ وہ تو عالی شان گاڑی لے نہیں سکتا، تو اب یہ یہاں عاجز ہو گیا، اب جو ہے یہ یہاں گاڑی اس طرح کی حاصل نہیں کر سکتا، تو اب یہ اس لیے آرزو کرتا ہے کہ اس کے پاس بھی نہ رہے، چونکہ میں نہیں لے سکتا تو اس کے پاس بھی نہ رہے، تو یہ بھی منع ہے. اور چوتھی صورت، چوتھا درجہ یہ ہے کہ وہ تمنا کرے کہ یہ نعمت اوروں کے پاس بھی رہے اور مجھے بھی مل جائے، یعنی اوروں کا زوال نہیں چاہتا، اپنی ترقی کا خواہش مند ہے، اسے غبتا یعنی رشک یا تنافس یعنی للچانا کہتے ہیں. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم. تو اللہ تبارک و تعالی ہمیں حسد سے بچائے، اور اللہ تعالی ہمیں ہر صغیرہ و کبیرہ گناہ سے محفوظ رکھے. اب رہ گئی بدگمانی، تیسری خصلت. حجت الاسلام حضرت سیدنا امام محمد بن محمد غزالی رحمت اللہ تعالی علیہ فرماتے ہیں، جب تک کسی شخص کی برائی اس طرح ظاہر نہ دیکھ لو کہ اس میں تابل یعنی ہیلہ شرعی کی گنجائش نہ رہے، اس وقت تک تمہارے لیے اس کے بارے میں برا گمان رکھنا جائز نہیں. بس اس وقت تمہیں لازمی طور پر اسی چیز کا یقین رکھنا پڑے گا جسے تم نے جانا اور دیکھا ہے، اور اگر تم نے اس کی برائی کو نہ اپنی آنکھوں سے دیکھا اور نہ ہی کانوں سے سنا، مگر پھر بھی تمہارے دل میں اس کے بارے میں برا گمان پیدا ہو، تو سمجھ جاؤ کہ یہ بات تمہارے دل میں شیطان نے ڈالی ہے، لہذا اسے جھٹلا دینا چاہیے، کیونکہ شیطان سب سے بڑا فاسق ہے. مزید فرماتے ہیں کہ یہاں تک کہ اگر کسی شخص کے منہ سے شراب کی بو آ رہی ہو تو اس کو شرعی حد لگانا جائز نہیں، کیونکہ ممکن ہے کہ اس نے شراب کا گھونٹ پیا اور اتارنے سے پہلے اس نے نکال دینی کلی کر لی، یا کسی نے اسے زبردستی شراب پلا دی ہو. تو چونکہ یہاں یقین احتمال پایا جا رہا ہے، تو ثبوت شرعی کے بغیر محض قلبی تصدیق کر دینا اور اس مسلمان کے بارے میں بدگمانی کرنا جائز نہیں. میٹھے میٹھے اسلامی بھائیو، دیکھا آپ نے کہ ہمارا مذہب اسلام کیسا مذہب ہے، کہ حالانکہ اس کے منہ سے شراب کی بو آ رہی ہے مگر پھر بھی، چونکہ ہم نے دیکھا نہیں کہ اس نے شراب پی یا نہیں پی، ہم نے نہیں دیکھا کہ اس نے شراب پی، اور اب بھی ہم بدگمانی نہیں کریں گے، چونکہ یہاں احتمال آ گیا نا، کہ جہاں بھی کسی بات میں احتمال ہوگا تو ہم اچھے کی طرف جائیں گے، تو ہمیں چاہیے کہ ہم بدگمانی سے بھی بچیں. اور اس کے لیے، بدگمانی سے بچنے کے لیے بھی، یا اس میں جو مبتلا ہوتے ہیں تو اس کی ابتلا کا ایک سبب جو ہے وہ بری صحبت بھی ہے، کہ اگر صحبت اگر غلط ہوگی تو اسے ظاہر ہے کہ وہ اس طرح گناہوں بھرے ذہن ملیں گے، بدگمانی کا ذہن ملے گا، غیبت کرنے کا ذہن ملے گا، جھوٹ بولنے کا ذہن ملے گا. تو اس لیے چاہیے کہ اپنی صحبت بھی غور کرنا چاہیے کہ ہماری صحبت کیا ہے، کہ ہماری صحبت ایسی تو نہیں ہے کہ جسے ہم گناہوں میں مبتلا ہو رہے ہوں. سلطان دو جہان شہنشاہ کون و مکان رحمت عالمیان صلی اللہ تعالی علیہ وسلم کا فرمان عظیم و شان ہے کہ جسے یہ پسند ہو کہ اس کے لیے جنت میں محل بنایا جائے اور اس کے درجات بلند کیے جائیں، اسے چاہیے کہ جو اس پر ظلم کرے اسے معاف کر دے، جو اسے محروم کرے اسے عطا کرے، اور جو اس سے قطع تعلق کرے اس سے تعلق جوڑے. یعنی دیکھیں ہمارے اسلام میں کتنی بھائی چارگی ہے، اور ہمیں جو ہے وہ किस तरह इस तरफ लाया जा रहा है कि किसी भी तरीके से अपने मुसलमान से बना के रखें, मुसलमान भाई से बना के रखें, उससे हम ताल्लुक खत्म ना करें। अगर वहां पर जुल्म भी करता है तब भी हम माफ करें, तो उसे इख्तियार है। जैसे जैद ने बकर को मारा तो बकर को इख्तियार है कि चाहे तो उसे बदला ले और चाहे तो माफ कर दे, तो बेहतर दर्जा क्या है कि वो माफ करे। हजरत सैयदना अनस रज़ी अल्लाह तआला से मरवी है कि मैदान महशर में जब तमाम बंदे हिसाब के लिए खड़े किए जाएंगे तो एक मुनादी ये ऐलान करेगा कि जिसका अजर अल्लाह ताला के जिम्मे है उसे चाहिए कि वो खड़ा हो जाए और जन्नत में दाखिल हो जाए। पूछा जाएगा कि वो कौन है कि जिसका अजर अल्लाह ताला के जिम्मे है। मुनादी कहेगा जो लोगों की खताओं को माफ करने वाले हैं। तो ये सुनकर हजारों आदमी खड़े हो जाएंगे और बिला हिसाब व किताब जन्नत में दाखिल हो जाएंगे। तो मालूम हुआ कि अगर किसी से खता हो जाए, कोई गलती हो जाए, या अगर वो हमारा हक तलब कर दे या हमारी दिल आजारी कर दे तो हमें उसे मुआफ कर देना चाहिए और हमें इस बिशारत का हकदार बनना चाहिए। और जहां ये बिशारत है माफ करने वाले के लिए तो वहां वईद भी है कि जो माफ नहीं करता। रसूल बेमिसाल बीबी आमिना के लाल सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमान आलीशान है, हर पीर और जुमेरात अल्लाह ताला की बारगाह में आमाल नामे पेश किए जाते हैं तो अल्लाह तबारक व तआला आपस में बुग्ज रखने और कतई रहमी करने वालों के अलावा सबकी मगफिरत फरमा देता है। जब हम मुआफ नहीं करेंगे तो जरा आपस में जो ना बुग्ज़ो कीना बढ़ेगा, तो ऐसा ना हो कि हम मुआफ ना करें और बुग्ज़ो कीना की वजह से हम जो है वो मगफिरत से महरूम रहें। तो हमें माफी को आम करना चाहिए। शहंशाह बनी आदम रसूल मोहतशम सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमान निशान है, तुम में पिछली उम्मतों की बीमारी जरूर फैलेगी और वो बुग्ज़ो हसद है। और बुग्ज ऐसा उस तरह है कि जो दीन काटता है ना के बालों को। उस जात पाक की कसम जिसके कब्जे कुदरत में मोहम्मद की जान है सल्लल्लाहु अलैहि वसल्लम, तुम उस वक्त तक कामिल मोमिन नहीं हो सकते जब तक आपस में मोहब्बत ना करो। क्या मैं तुम्हें ऐसी चीज ना बताऊं कि जब तुम उस पर अमल करो तो आपस में मोहब्बत करने लगो। सुनो, आपस में सलाम को आम करो। ताहिरे मदीना लाहदे कल्ब व सीना सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, ए अल्लाह ताला के बंदो, आपस में भाई भाई बन जाओ। और किसी भी मुसलमान के लिए जायज नहीं कि वो अपने भाई से तीन दिन से ज्यादा जुदाई यानी नाराजी इख्तियार करे। सरकार नामदार दो आलम के मालिक मुख्तार सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, एक दूसरे से पीठ ना फेरो, ना एक दूसरे से दुश्मनी करो, ना हसद करो और ना ताल्लुकात तोड़ने वाले बनो। और अल्लाह ताला के बंदो, भाई भाई बन जाओ। मुसलमान मुसलमान का भाई है, ना उस पर जुल्म करता है, ना उसे महरूम करता है और ना उसे रुसवा करता है। नबी पाक साहिब लौलाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, मोमिन दूसरे मोमिन के लिए इमारत की मिसल है कि उसका बाज बाज को कुव्वत पहुंचाता है। फिर आप अलैहिस्सलाम ने एक हाथ की उंगलियां दूसरे हाथ की उंगलियों में दाखिल फरमाई। तो मिटेन इस्लाम भाइयों, याद रखिए कि शैतान लाइन ये कभी भी नहीं चाहेगा कि मुसलमान जो है वो आपस में मोहब्बत के साथ रहें, वो कभी नहीं चाहेगा, क्योंकि अगर ऐसा हुआ तो इस्लाम को तरक्की मिलेगी। तो ये लाइन ये मर्दूद हर तरीके से मुसलमानों को आपस में लड़वाने की करेगा। कभी जो वो चुगली के जरिए लड़वाएगा, कभी गीबत के जरिए लड़ाई करवाएगा, तो कभी हसद के जरिए लड़ाई करवाएगा, यानी किसी ना किसी तरीके से इसका काम है मुसलमानों को आपस में लड़वाना। अब ये हमारा काम है कि हम इसका तहफ्फुज़ करें, यानी लड़ाई से बचें, यानी शैतान मर्दूद से जो है वो बचें। ये हमारा काम है। अब हम इससे कैसे बचें, ये भी जाहिर है कि जरूरी है कि हम इससे कैसे बचें, जानना भी जरूरी है। तो इसके लिए ना, इससे बचने के लिए मदनी माहौल आपके सामने, कि जब एक इज्तिमाइयत होगी, हम मदनी माहौल से वाबस्ता रहेंगे, नेकों की सोहबत में रहेंगे, तो इससे इंशाअल्लाह अज़्ज़ा वजल उम्मीद है कि शैतान लईन, शैतान मर्दूद अपने वार में काफी हद तक कामयाब नहीं होगा, हम जो है वो काफी हद तक इससे बचने में कामयाब हो जाएंगे। देखिए, जो बकरी अपने रेवड़ में होती है वो भेड़िए से महफूज रहती है, जैसे वो रेवड़ से बाहर निकल दिए, क्योंकि वो तनहा हुई, इज्तिमाइयत से अलग हुई, भेड़िया उस पर हमला कर देता है। इज्तिमाइयत की अपनी बरकत है, हम जब मदनी माहौल से वाबस्ता रहेंगे तो इंशाअल्लाह तबारक व तआला इसकी बरकत से शैतान लईन के वार से हम महफूज रहेंगे इंशाअल्लाह। सरकार दो आलम नूर मुजस्सम सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमान उल्फत निशान है, ला युबलिगनी अहद मिन असहाबी अन अहदिन शैअन فَإِنِّي أُحِبُّ أَنْ أَخْرُجَ إِلَيْكُمْ وَأَنَا سَلِيمُ الصَّدْرِ, यानी मुझे मेरा कोई भी साहबी किसी दूसरे की कोई बात ना पहुंचाए, मैं चाहता हूं कि तुम्हारे पास साफ सीना लिए आया करूं। मुहक्किक अल इत्तलाक हज़रत सैयदना शेख अब्दुल हक मुहद्दिस देहलवी अलैहि रहमतुल्लाहिल कवी इस हदीस पाक के इस हिस्से के मुझे कोई सहाबी किसी की तरफ से कोई बात ना पहुंचाए, इसकी वजाहत करते हुए फरमाते हैं, यानी किसी की कोताही, फेले बद, आदत बद, उसने ये किया या उसने ये कहा, फुला इस तरह कह रहा था वगैरह कलिमात मत कहा करो। अच्छा, हदीस पाक का ये हिस्सा कि मैं चाहता हूं कि तुम्हारे पास साफ सीना आया करूं, इसकी वजाहत करते हुए मुफ्ती अहमद यार खान अलैहि रहमतुल हन्नान फरमाते हैं, यानी किसी की दुश्मनी, किसी से नफरत दिल में ना हुआ करें। और मजीद फरमाते हैं कि ये भी हम लोगों के लिए बयाने कानून है कि अपने सीने मुसलमानों के कीने से साफ रखो, ताकि उनमें मदीने के अनवार देखो, वरना हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम का सीना रहमत नूरे करामत का खजाना है और वहां नफरतों कीने की पहुंच ही नहीं। यानी आप मिठेड़ इस्लाम में ये देखिए कि ये रिवायत जो है वो हमें एहतराम मुस्लिम का दर्ज देती है कि हमें अपने मुसलमान भाई का कितना एहतराम करना चाहिए। बदशुगुनी के हवाले से अर्ज करनी थी, उसका भी एक रिसाला है, बदशुगुनी बनाम बदशुगुनी, और हसद के हवाले से भी रिसाला है हसद, तो इसका भी मुताला जरूर फरमाइएगा। अब आइए मैं आपकी बारगाह में दुश्मनी के असबाब अर्ज करता हूँ। हजरत सैयदना अबू उमामा बाहली रदी अल्लाह तआला अन्हु फरमाते हैं कि हम बहस मुबाहसा कर रहे थे कि रसूल अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम हमारे पास तशरीफ लाए और रंजीदगी का इजहार करते हुए इरशाद फरमाया, बात काटना छोड़ दो कि इसमें भलाई कम है, बात काटना छोड़ दो कि इसमें नफा थोड़ा है, इसलिए कि ये दो मुसलमान भाइयों के दरमियान दुश्मनी पैदा कर देती है। एक बुजुर्ग रहमतुल्लाहि तआला अलैहि ने फरमाया, जो शख्स अपने मुसलमान भाइयों से लड़ता झगड़ता और उनकी बात काटता है उसकी मोहब्बत कम हो जाती है और उसकी बुजुर्गी यानी इज्जत चली जाती है। एक बुजुर्ग रहमतुल्लाह तआला का कौल है कि लोगों में से बेबसो लाचार वो शख्स है जो अच्छा दोस्त बनाने में कोताही करता है, और इससे भी ज्यादा बेबस वो है जो अच्छे दोस्त को पाकर खो दे। तफसीर रूहुल मानी में है, बुरों की सोहबत अच्छों के बारे में बदगुमानी पैदा करती है, यानी जो बुरों की सोहबत है ना वो अच्छे लोगों के बारे में जो ना बदगुमानी पैदा करती है। तो हमें चाहिए कि हम अच्छों की सोहबत हासिल करें और बुरों की सोहबत से दूर रहें, यानी कोई ये ना समझे कि मैं गुरु के पास रहकर भी जो है वो बुरा नहीं बन सकता बल्कि अच्छा ही रहूंगा, तो इसकी गलत फहमी है कि अस्सोहबत मुअस्सिरा, कि सोहबत है ना वो जरूर असर रखती है। जैसे तिल को अगर हम गुलाब के फूल में डाल दें, अब ये तिल कहे कि भाई मैं जो ना सफेद दे रहूंगा, ये नहीं हो सकता, ये गुलाब का जो ना असर जरूर आएगा, बेचारा जरूर ये गुलाबी हो जाएगा। तो हमें चाहिए कि हम अच्छों की सोहबत रहें और बुरों की सोहबत बिल्कुल ही तर्क कर दें, कि कहीं ऐसा ना हो कि हम भी जो है वो बुरों के सबब बुरों की सोहबत रहकर बुरे बन जाएं। हज्जतुल इस्लाम हजरत सैयदना इमाम मोहम्मद बिन मोहम्मद गजाली अलैहि रहमतुल्लाहि वाली फरमाते हैं, जब तुम्हारा भाई तुम्हारे सामने कोई उज्र पेश करे, चाहे सच्चा हो या झूठा, उसका उज्र कबूल करो। नबी अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, जो अपने भाई के सामने माजरत करे मगर वो माजरत कबूल ना करे, तो उस माजरत कबूल ना करने वाले पर जुल्मन देख लेने वाले की मिसल गुनाह होगा। यानी हमें चाहिए कि अगर कोई बात आ गई, अगर किसी से कोई गलती हो जाए और अगर वो शख्स माजरत चाहे माफी चाहे तो उसे माफ कर देना चाहिए। अच्छा, यहाँ ये जो ना जुल्मन टैक्स, अब कोई ये ना समझे कि जो टोल टैक्स वगैरह ये जुल्मन है, ये गलत है, हाँ कि ये टोल टैक्स वगैरह बिल्कुल जायज है। ये जो टैक्स है ना, ये तो तरह के मुल्क के लिए इस्तेमाल होते हैं और मुल्क के रेवेन्यू में इजाफा होता है इससे और मुल्क की तरक्की होती है। क्या हम अगर टैक्स नहीं देंगे तो हमारे मुल्क में जो है वो जैसे सड़कें बनाना और सड़कों पर लाइट्स वगैरह लगाना, दीगर मामला वगैरह, ये सरकारी अस्पताल वगैरह, ये कैसे चलेंगे? तो यहाँ वो टैक्स मुराद नहीं है। एक शख्स ने किसी दाना यानी अक्लमंद से कहा, मैं आपसे दोस्ती करना चाहता हूं। तो दाना ने कहा, मेरी तीन शर्तें हैं, इन्हें मंजूर करोगे तो मैं तुम्हें दोस्त बनाऊंगा। उसने कहा, बयान कीजिए। तो दाना ने कहा, तुम मेरे खिलाफ कोई शिकायत ना सुनोगे, किसी मामले में मेरी मुखालफत नहीं करोगे, और तीसरी शर्त, बेसोचे समझे मेरे खिलाफ कोई इकदाम नहीं उठाओगे। ये वाकई हमें भी चाहिए कि अपने मुसलमान भाई के खिलाफ कोई शिकायत ना सुने, इसी तरह किसी अपने इस्लामी भाई की मुखालफत भी ना करें बिला वजह शरई, और बिला सोचे समझे यानी सोचे समझे बगैर किसी के खिलाफ कोई कदम नहीं उठाना चाहिए। हजरत सैयदना जुनैद बगदादी रहमतुल्लाह तआला अलैह ने फरमाया, जब दो शख्स आपस में भाईचारा कायम करें, फिर उनमें से कोई अपने भाई से वहशत या शर्म महसूस करे, तो उनमें से किसी एक में जरूर कोई खराबी मौजूद है। तो हमें चाहिए कि हम आपस में इसी भाईचारगी का अंदाज रखें कि हमारे जो आपसी मामलात हैं हमारे नए भाइयों में कोई ऐसा वहशत वाला अंदाज ही ना हो, यानी हमें किसी से वहशत नहीं होनी चाहिए। तो अगर आप इंशाअल्लाह अज़्ज़ा वजल मदनी मुज़ाकरे देखेंगे, मदनी मुज़ाकरे सुनेंगे, मदनी काफिलों में सफ़र करेंगे, हफ्तावारी इज्तिमात में शिरकत करेंगे, मदरसतुल मदीना बालिगान में शिरकत करेंगे, तो इंशाअल्लाह अज़्ज़ा वजल वहशतें भी दूर होंगी, बदगुमानी से भी बचेंगे, बदफाली से भी बचेंगे, हसद से भी बचेंगे, झूठ से भी बचेंगे, गीबत से भी बचेंगे। अल्लाह तबारक व तआला से दुआएं कि हमें हर सगीरा कबीरा गुनाह से महफूज रखे और हमें आपस में भाई भाई बनकर रहने की तौफीक अता फरमाए।
सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
ऐ जानशीन अमीरे अहले सुन्नत, तू सदा रहे सलामत, तू सदा